नाम विश्लेषण र विचार शुक्लफाटा समाचार. नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ. म ओम प्रकाश पाण्डे. बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.wrc.nb शोभायात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं. सुदूरपश्चिम प्रदेशमा 3 महिनाको अवधिमा सवारी दुर्घटनामा परि 25 जनाको ज्यान गयो. निर्मला हत्याकाण्डमा प्रहरी निरीक्षक भट्टलाई फसाउन खोजिएको परिवारको भनाई. कोइलालीमा किसानले उत्पादन गरेको धानको मूल्य व्यापारीले तोक्दै किसान मारमा. दार्चुलामा अझै पनि भारतीय विद्युतको भरमा सञ्चालन हुँदै कुनै पनि शक्तिले अदालतको कामलाई प्रभावित गर्न नसक्ने प्रधान न्यायाधीशको भनाई. द्वितीय बहुमतको सरकार निर्थक बन्न नहुने नेता निधिको टिप्पणी. र कोइलालीको एक्सपर्ट धनकटी ब्लुजले 2 विदेशी खेलाडीलाई अनुबन्ध गर्यो.
खुसीको खबर अब आयो डिस्कमको फ्री अफर.
न यो पहिले थियो न यो फेरि हुनेछ.
डिस्कम खुसी अन गरौँ.
अब समाचार क्रम विस्तारमा. सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष 2075-76 को 3 महिनामा 21 सवारी दुर्घटनाबाट 25 जनाले ज्यान गुमाएका छन्. साउन महिनामा 4 सवारी दुर्घटनामा परि 3 जनाले ज्यान गुमाएका छन्. भदौ महिनामा 14 सवारी दुर्घटनामा परि 7 जनाको ज्यान गएको छ भने असोज महिनामा 11 सवारी दुर्घटनाबाट 15 जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले जानकारी दिनुभयो. सडकको अवस्था राम्रो नहुनु, ट्राफिक नियमप्रति सचेतना नअपनाउनु लगायतका कारणले दुर्घटना बढेको उहाँको भनाइ रहेको छ. आर्थिक वर्ष 2072-73 155 सवारी दुर्घटनाबाट 121 जनाले ज्यान गुमाएका थिए. त्यसै गरी आर्थिक वर्ष 2073-74 184 सवारी दुर्घटनाबाट 132 जनाले ज्यान गुमाएका थिए. त्यसै गरी आर्थिक वर्ष 2074-75 164 सवारी दुर्घटनाबाट 166 जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ. कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टको परिवारले उनलाई बलिको बोको बनाएको बताएका छन्। भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेपछि भट्टको परिवारले भिन्दता नगरपालिका 18 निम्बुखेडा स्थित घरमै पत्रकार सम्मेलन गरेर जगदीशलाई सरकारले फसाउन खोजेको आरोप लगाएका हुन्. प्रहरी निरीक्षक भट्टकी श्रीमती निर्मला भट्ट बसन्तीले सरकार श्रीमानलाई फसाउन खोजेको बताउनुभयो. उहाँले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभई घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण उहाँलाई फसाउन खोजिएको गुनासो पोख्नुभयो. निर्मला हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोन मार्फत जानकारी गराएको र हुलियासहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उहाँले बताउनुभयो. निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो. कैलालीमा किसानले उत्पादन गरेको धानको मूल्य व्यापारीले तोक्ने गरेका छन्. भदौको दोस्रो साता नेपाल सरकारको मन्त्री परिषद बैठकले निर्धारण गरेको मूल्यमा कैलालीका व्यापारीहरूले किसानको धान खरिद गरिरहेका छैनन्। सरकारले यस वर्षका लागि मोटा धानको समर्थन मूल्य 22.30 रुपियाँ तोके पनि कैलालीमा 18 रुपियाँदेखि 19.50 रुपियाँमा किसानहरूले धान बेच्न बाध्य हुनु परेको छ. यस वर्षको लागि मोटा धान 22.30 रुपियाँ र मसिनो धान 24.60 रुपियाँ तोकिएको छ. तर कैलालीमा किसानहरूले 19 रुपैयाँमा मोटा धान बेच्न अबाध्य भएका छन्। धानको मूल्य कम हुँदा लागत खर्च पनि उठाउन नसकिएको उनीहरूको गुनासो रहेको छ। आफूहरूसँग कम मूल्यमा किनेर बढी मूल्यमा बेच्ने गरेको विनोद कुमार चौधरीले गुनासो गर्नुभयो। त्यसै गरी गुनासो अर्का किसान लालमुनि राणाको समेत रहेको छ। आँखै अगाडि किसानको मूल्यभन्दा बढीमा खरिद बिक्री भइरहेको उहाँले बताउनुभयो। सरकारले तोकेको मूल्यमा धान खरिद गर्न नसकिने कैलालीमा सबैभन्दा धेरै धान खरिद गर्ने राजश्री पुड इन्डस्ट्रीका संचालक इन्द्रराज पुनियाको भनाइरहेको छ। सरकारले तोकेको मूल्यमा व्यापारीले धान खरिद नगर्दा सरकारवाला निकाय भने निरीह जस्तै भएका छन्। सरकारको मूल्यमा नेपाल खाद्य संस्थानले खरिद गर्ने सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताउनुभयो। नेपाल खाद्य संस्थानले भने किसानको धान कहिले र कति खरिद गर्ने हो त्यो नै अन्यलतामा रहेको छ। संस्थानका लेखा अधिकृत जयराज जोशीले भने तत्काल धान खरिद हुने दावी गर्नु भएको छ। सुदूरपश्चिम प्रदेशमा 1,76,000 हेक्टरमा धान खेती हुने गरेको छ। गत वर्ष 5,93,000 मेट्रिक टन धान उत्पादन भएको थियो। यस प्रदेशको 7 पहाडी जिल्लाको उत्पादन भन्दा तराईका 2 जिल्लाको उत्पादन बढिरहेको छ। गत वर्ष भन्दा 2 रुपैयाँ बढी मूल्य तोकेको सरकारले त्यसको कार्यान्वयनमा जोड दिन नसक्दा समस्या उत्पन्न भएको किसानहरूले गुनासो गरेका छन्। सानाठुला जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको भए पनि दार्चुला अझै पनि भारतीय विद्युतको भरमा चलेको छ। सदरमुकाम खलङ्गा मात्र होइन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युतले उज्यालो दिएको छ। भारतमा बत्ती जाने बित्तिकै दार्चुलाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको छ। दार्चुलाको चमेलिया नदीबाट 30 मेगावाट, अप्पर नौगाडबाट 8.5 मेगावाट, 250 किलोवाट, डुङ्गुरी लगायत 100 किलोवाटका ग्रामीण लघु जल विद्युत आयात दार्चुलामा उत्पादन भएका छन्। तर अहिले पनि भारतको 3 ठाउँबाट 800 किलोवाट विद्युत दार्चुलाको लागि ल्याइएको छ। जिल्ला सदरमुकाम सहित आसपासका क्षेत्रको लागि भन्दै लेकमको लालीबाट 100 किलोवाट, ब्यासको हुतीबाट 100 किलोवाट र मालिकार्जुन गाउँपालिकाको सीमा क्षेत्र जलजीवी भएर 600 किलोवाट जल विद्युत ल्याइएको छ। हाल नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले डुङ्गरीमा उत्पादित विद्युत आफै सदरमुकाम खलङ्गा आसपासमा उपलब्ध गराएको छ। त्यो बाहेक थप विद्युत भारतबाटै आयात गरेर वितरण गर्नु परेको वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले बताउनुभयो। दार्चुलाबाट उत्पादित विद्युतले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा विद्युत भार कटौती मुक्त गरिरहेको बेला जिल्लामा भने अझै भारतको विद्युत भार कटौती बेहोर्नु परेको स्थानीय सिकेन्द्र सिंह कुँवरले बताउनुभयो। शैलेशेखर नगरपालिका र महाकाली नगरपालिका सीमा क्षेत्र बरमुडे क्षेत्रमा सामुदायिक वन क्षेत्रको कारण प्रसारण लाइन ल्याउने क्रममा अवरोध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ। महाकाली नदीमा निर्माणाधीन पुलको कार्य प्रगतिका विषयमा सहकर्मी विजयालक्ष्मी गुरुङले महाकाली पुल आयोजनाका प्रमुख प्रदीप भण्डारीसँग कुराकानी गर्नु भएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
स्वागत छ तपाईँलाई शुक्लाफाट समाचारमा।
धन्यवाद।
महाकाली नदीमा जुन पुल निर्माण हुन लागेको छ होइन, त्यसको कार्य प्रगति चाहिँ कहाँसम्म पुगेको छ, अहिलेसम्म चाहिँ के काम भइसकेको छ बताइदिनुहोस् न विस्तृतमा।
हजुर, अहिलेसम्म हामीले महाकाली पुलको विषय भन्नुपर्दा जुन महाकाली पुलको पहुँच मार्ग छ त्यसको जग्गा प्राप्तिको काम हामीले लगभग 83-84% गरिसकेका छौँ। त्यस्तै जुन जुन ठाउँमा अवरोध छैन त्यो ठाउँमा हामीले सडकको काम पनि गरिरहेको अवस्था हो। गत साल हामीले पुलको महाकाली पुलको हकमा भन्नुपर्दाखेरि जगमा फाउन्डेसन पाइल फाउन्डेसनको काम हामीले सुरु गरेका छौँ। जसमध्ये 408 पाइलहरू गर्नुपर्ने ठाउँमा हामीले 36 पाइल गत आवामा सम्पन्न गरेका छौँ। यो आवामा चाहिँ महाकाली पुलको बहाव नगरेको कारणले गर्दाखेरि अब महाकाली पुलको काम चाहिँ सुरु गर्न सकेका छैनौँ। र यता एप्रोच रोडतिरको भुजेलाको काम भने चाहिँ हामीले सुचारू गर्ने सोचाइमा छौँ र 80 दशमी अघि 3-4 पाइल पनि हामीले गरेको अवस्था हो।
हजुर, मसिनको अभावले गर्दाखेरि चाहिँ त्यो पुलभित्रको त्यो के पिल्लरहरू गाड्न चाहिँ समस्या भयो भन्ने खालको कुरा आएको थियो, अनि त्यो मसिन आयो कि आएन?
गत साल त्यही मेसिनको उपलब्धतामा ढिलाइ गर्ने गर्दाखेरि हाम्रो प्रोग्रेस अलिकति ह्याम्पर भएको थियो। पाइल बोरिङ मेसिन भन्छ त्यसलाई, गत साल एउटा आएको थियो, यो साल अर्को पनि आएको छ भने यो साल हामीसँग 2 मेसिन छ त्यो काम गर्नको लागि। र जुन काम हामीले गत साल गर्न सकेनौँ, जुन काममा ढिलाइ भयो, त्यो साल चाहिँ हामी यो सालको कामबाट प्रतिपूर्ति गर्ने हाम्रो लक्ष्य हो।
हजुर, अहिले चाहिँ काम गर्ने गति चाहिँ कस्तो चलिरहेको छ, कसरी भइरहेको छ अहिलेको सन्दर्भमा?
अहिले चाहिँ अब महाकाली पुलको बहाव काम गर्न सक्ने गरी घटेको अवस्था छैन, त्यसले गर्दाखेरि महाकाली पुलको काम चाहिँ सुरु हुन सकेको छैन। तर एप्रोच रोडको काम र फुसिलामा पाइलिङ काम, त्यहाँ चाहिँ अलिकति खोलाको बहाव कम भएको कारणले गर्दाखेरि त्यहाँको काम चाहिँ हुन्छ। अनि एप्रोच रोड काम हामीले गत साल र यो साल गरेर लगभग 83% मुवाफ्ता वितरण गरिसकेका छौँ। त्यो ठाउँहरूमा चाहिँ रोडको काम, एप्रोचको कामहरू सुरु हुन्छ। र भुजेला र यता दुईवटा पुल जुन चाहिँ हाम्रो पहुँच मार्गमा पनि दुईवटा खोल नदीहरू छन्, एउटा भुजेला नदी र एउटा क्यानल, त्यसमा चाहिँ पुलको काम चाहिँ यो साल सम्पन्न हुन्छ।
हजुर, अनि काम गर्ने दौरानमा चाहिँ चुनौतीहरू चाहिँ के आइपरेका छन् अहिले?
अहिलेसम्मको भन्नुपर्दा त्यस्तो ठुलो अब्सट्याकल हामीले चाहिँ भोगेका छैनौँ। अब बिस्तारै गर्दै जाँदाखेरि अब चुनौतीहरू आउँदै जाला, त्यसपछि बिस्तारै त्यसमा क्रमशः ट्याकल गर्ने हो।
हजुर, हुन्छ सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हजुर हस् हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो सहकर्मी विजय लक्ष्मी गुरुङ। महाकाली नदीमा निर्माणाधीन पुलको कार्य प्रगतिका विषयमा पुल आयोजनाका प्रमुख प्रदीप भण्डारीसँग कुराकानी गर्नुहुँदै समाचारमा अब भने पालो भएको छ श्रोता विचारको। विकास निर्माणका कार्यहरू समयमै छिटो तथा छरितो तरिकाले सम्पन्न गर्न कसले के गर्नुपर्ला जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मेरो नाम खगेश्वर बोहरा। यसमा सबभन्दा ठुलो हात त प्रशासनको छ, टाइममा गएर सम्बन्धित ठाउँहरूमा विकासका निर्माण कति भइरहेछन्, कस्तो भइरहेछ, जनप्रतिनिधिको धेरै ठुलो त्यसमा योगदान हुनुपर्छ र त्यसमा पनि हामी जनताहरूको पनि घसघिचाइ राख्नुपर्ने हाम्रो पनि दायित्व हुन्छ।
मेरो नाम नवराज कलाउन। योजना कसरी बनेको छ, विकास कुन तहको हो, कुन स्तरको हो, त्यो अनुसारको प्रशासनिक तयारीहरू के छ, प्रशासनिक योजनाहरू के छन्, त्यसको इम्प्लिमेन्टेसन के छ, यी कुराहरूलाई बढी ध्यान दिनुपर्छ भन्दा पहिला। अब छन् हामीसँग अहिले जनप्रतिनिधिहरू स्थानीय स्तरमै छन्, प्रदेशमा छन्, केन्द्रमा छन्, यो साइकललाई युज गर्नु पर्यो। अपनत्वको भावना जनताको पनि हुनुपर्छ, जनताको अपनत्वको भावना भइसके पछाडि जनताले प्रत्यक्ष सरकार पनि राख्नु पर्यो।
हजुर, मेरो नाम कोशराज बोहरा। यसमा सरकार पक्षबाटै नै अलिकति जोर तोरले ध्यान लाग्नुपर्छ, अनि त्यसमा चाहिँ मिलोमो त भइरहेका हुन्छ। यिन टेक्निसियन लाइनमा इन्जिनियर वर्करहरू तिनीहरूको लापरवाहीले गर्दाखेरि यो भएको, अहिलेसम्म देश को यो परिस्थिति आउने यिनीहरूकै कारणबाट, त्यो दुई सालमा बन्छ, तेस्रो सालमा भत्कन्छ, अनि तिनीहरूले ठेकेदारसँग मिल्छन्, पैसा खान्छन्, त्यसको चाहिँ घाटा चाहिँ देशलाई हुन्छ। त्यो भयो भने यिनीहरूलाई चेक गर्ने, यिनीहरूप्रति यिनीहरूलाई निगरानीमा राख्ने यसको माथिको निकाय हुनुपर्छ। हामी यो देशको नागरिकमा भन्ने सोच हुनु पर्यो, हाम्रो चाहिँ इन्जिनियर ओभरसियर साहबजीलाईहरूलाई, उनीहरूलाई त्यो केही छैन कि ठेकेदारसँग मिलेर कसरी चाहिँ पैसा कमाउने हो।
मेरो नाम गणेश दत्त बोहरा। विकास निर्माणका काममा राजनीतिक दलले हस्तक्षेप नगरे सबभन्दा राम्रो, किन भन्दाखेरि राजनीतिक दलहरूले के गर्छन् भनेपछि कुनै पनि विकास निर्माणको काम गर्दाखेरि पुँजीगत खर्च गर्दैनन्। पुँजीगत खर्च भन्नाले देशको संरचनाहरू बनाउने राज्यको होइन, त्यो खर्च गर्दैनन्, चालु खर्च गर्छन्। चालु खर्च भन्नाले कस्तो, तालिम गोष्ठी अनेक चिज दिन त्यसरी खर्च गर्छन्। जनताले खबर गर्दा गरे पनि जनताको आवाज सुन्ने कोही छैन।
मेरो नाम धर्मानन्द भट्ट। जनप्रतिनिधि पाल्ने काम मात्रै भएको छ, टोटल देशको बजेट हामीले जुन किसानले दिनुपर्ने कर हो त्यो करबाट उनीहरूले आफ्नो मोज मस्ती कार्यकर्ता पाल्ने र जम्मै प्रतिनिधि नेपालका पहिला एउटै राजा थिए, अहिले त हाम्रो देशमा हजारौँ राजा भयो। त्यो राजा भने त्यो खर्च सीमित भयो, विकास कहाँबाट हुन्छ? अब त्यो विकास गर्नुको लागि उनीहरूले आफैले सोच्नुपर्ने कुरा कि विकास हामीले कसरी गर्ने।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
रातको समयमा श्रीमान श्रीमती के गर्ने भनेर योजना बनाउँदैछन्।
आज साथीले ब्याङ्क अफ काठमाडौँको होम लोनको बारे भन्दै थियो, ब्याज पनि कम रहेछ।
ब्याज कम परे नि सजिलै कहाँ पाइन्छ होला र?
होइन, त्यो रमेशले त एक हप्तामा घरको पूजा गरेर सर्यो, सजिलो छ रे, अब घर लिनुपर्छ।
अब त पुग्छ पनि होला, छोरीले पनि 12 सकाउन लागि विदेश जान्छु भन्दै थियो पढ्न।
धन्दा नमान न, ब्याङ्क अफ काठमाडौँले घर गाडी अनि छोरा छोरीको पढाइको लागि पनि लोन दिन्छ रे।
ए हो र?
नभए भन्छु ल, अब सुत, बिहानै ब्याङ्क जानु छ।
अनि त्यसपछि श्रीमान बिहानै ब्याङ्क अफ काठमाडौँ गएर बुझ्छ र केही दिनमै आफ्नै श्रीमती र छोरीलाई नयाँ घरमा सार्छ। आजकल उनीहरू नयाँ गाडी लिने र छोरीलाई विदेश पठाउने योजना बनाइरहेका छन्। ब्याङ्क अफ काठमाडौँ, वी मेक योर लाइफ इजियर।
विजय यात्रा
त्यतिकै सम्भव छैन, निरन्तर आफ्नो यात्रालाई अघि बढाइराख्नुहोस्,
तब मात्र सम्भव छ तपाईँको विजय यात्रा। त्यसमा तपाईँलाई साथ दिनेछ यामाहाले।
यामाहाको विजय यात्रा,
तपाईँका हरेक यात्रा चाहे त्यो लामो होस् वा छोटो, हतारको होस् या आरामको, यी सबै सफल रहोस्। तपाईँका हरेक यात्रा विजय यात्रा बनोस्, अपग्रेड होस् तपाईँका हरेक यात्रा। विजयादशमी, दीपावली र छठको उपलक्ष्यमा यामाहाको तर्फबाट शुभकामना। यामाहा सदा तपाईँको यात्राको साथी अनि साक्षी।
अब यो चाडबाडको विशेष अवसरमा
यमाहाको विजय यात्रा अन्तर्गत 7,000 देखि 1,00,000 सम्म भारी छुट पाउनुहोस्।
प्रत्येक हप्ता एक जनालाई लक्की ड्र द्वारा
9,00,000 देखि 25,000 पर्ने आरथी मोटरसाइकल उपलब्ध गराइनेछ।
नयाँ नयाँ कलर र मोडेलमा उपलब्ध छन्।
भएन त विजय यात्रा तपाईँको सफलताको साथी। यमाहा श्यामराठी ट्रेडर्स महेन्द्रनगर कञ्चनपुर गली नम्बर 3 0995 23 816।
तपाईले एनसेल रिचार्ज एन्ड विनमा जित्नु भएको 1,00,000ले के गर्नुहुन्छ?
मेरो एनसेलबाट पाएको 1,00,000 पैसाले मेरो मोबाइल छ, त्यो मोबाइल म सानो मोबाइललाई म ठुलो बनाउन चाहन्छु।
एनसेलबाट पाएको 1,00,000ले घरबाट चलाइरहेको सिलाई व्यवसायलाई ठुलो बनाउन चाहन्छु।
रिचार्ज एन्ड विन योजनाको थप जानकारीका लागि 17107 डायल गर्नुहोस्।
जाऊ जाऊ साथी खाता खोलना सनराइज बैंक मा जाऊ स्वास्थ्य संबंधी बीमा को लाभ परिदिऊ बिरामी हुँदा अस्पताल बसेको दुर्घटना मा परेको दुबैको स्वास्थ्य बीमा हुन्छ रे एकपल्ट बुझ्नै पर्यो नि सनराइज बैंक मा जानै पर्यो नि
सनराइज बैंक हामी सँगसँगै।
हिरोले यो उत्सवमा दिल खोलेर दिदैछ, त्यसैले त तपाईँको यो दसैँ तिहार हिरो मान्छक बन्दैछ। अब हरेक हिरो बाइकको खरिदमा रु 6,000 र स्कुटरमा रु 8,000 पक्का डिस्काउन्ट पाउनुहोस्। अनि पाउनुहोस् हरेक स्क्राचमा रु 1,00,000 क्यास जित्ने मौका र हरेक 15 दिने बम्परमा फेरि 1,00,000 रुपियाँ जित्ने मौका। त्यसैले यो उत्सव हिरोसँग मनाउनुहोस्, हिरोसँग क्यास जित्ती हिरो मान्छक बनाउनुहोस्।
थप जानकारीको लागि नजिकैको हिरो सोरुममा सम्पर्क गर्नुहोला। हामीमा छ हिरो।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 7 कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आमदानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ। सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राबेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेको हो। सामुदायिक वनले आमदानीको रकम सडकमा ग्राबेल राख्न, मन्दिर निर्माण गर्न, विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि खर्च गरेको छ। सडकमा ग्राबेल राख्नका लागि 2,50,000, भल्का मन्दिरमा पक्की घर निर्माणका लागि 1,50,000, अन्य मन्दिर मर्मत गर्न 40,000, धर्मजनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि 2,50,000 रकम खर्चिएको सामुदायिक वनका अध्यक्ष पुष्कर बहादुर सिंहले बताउनुभयो। सामुदायिक वनको कमाईबाटै स्थानीय उपभोक्ताहरूलाई जङ्गली जनावरले बाली नालीमा पर्ने क्षति कम गर्नका लागि 2.5 किलोमिटर क्षेत्रफलमा 24,00,000 रुपियाँ खर्च गरेर आधुनिक जालीयुक्त तारबार गरिएको उहाँले जानकारी दिनुभयो। सामुदायिक वनले बाँस बिक्री गरेर 4,00,000, सामुदायिक वनको बाँचो जङ्गल जग्गामा लगाइएको फलफुल ठेक्कामा दिएर 1,65,000 रकम आमदानी गर्दै आएको छ। यसका अतिरिक्त वनले काठ, दाउरा, ढुङ्गा लगायतबाट 42,00,000 बढी आमदानी गर्दै आएको छ। आर्थिक वर्ष 2074-75 सामुदायिक वनले 48,00,000 आमदानी गरेको थियो भने आर्थिक वर्ष 73-74 सामुदायिक वनले 45,00,000 आमदानी गरेको थियो। सामुदायिक वनको आमदानी बढाउनका लागि यस वर्षदेखि 1 बिघामा 5 कट्टा जग्गामा अदुवा र खेती गरिएको छ। शौचालय जडित गोबर ग्यास प्लान्ट निर्माणका लागि सामुदायिक वनले उपभोक्ताहरूलाई 8,42,000 रकम अनुदान स्वरूप उपलब्ध गराएको छ। 421 जनालाई 2,000 का दरले अनुदान रकम उपलब्ध गराइएको हो। सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि 2,00,000 लागतमा वनभोज स्थल समेत निर्माण गर्ने योजना अघि सारिएको छ। तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर 9 2 महिनामा 7,00,000 भन्दा बढीको बन्दा, प्याज, धनियाँ, हरियो लसुन निकासी भएको छ। त्यहाँ उत्पादित बन्दा र विभिन्न प्रकारका साग तरकारी भारतको पिथौरागढ दार्चुला र दार्चुला गरी निकासी भएको किसान विक्रम सिंह सामन्तले बताउनुभयो। तरकारी खेतीबाट राम्रो आमदानी भइरहेको उहाँले बताउनुभयो। पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध भएपछि जीविकोपार्जनमा सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल टिम लिडर अशोक राज ओझाले बताउनुभयो। अन्नबालीबाट आमदानी हुन छाडेपछि किसानको तरकारी खेतीप्रति आकर्षण बढेको महाकाली वडा नम्बर 9 का अगुवा कृषक विक्रम सिंह सामन्तले बताउनुभयो। बन्दा लगाउने किसानलाई वडा नम्बर 9 को कार्यालयले केही प्रतिशत अनुदानमा बन्दाको बिउ उपलब्ध गराएको थियो। अझै किसानलाई तरकारीबाट जीविकोपार्जन गर्न सजिलो होस् भनी अनुदानमा तरकारीको बिउ लगायत विभिन्न किसिमका अन्य बिउ बिजन उपलब्ध गराउने लक्ष्य रहेको महाकाली नगरपालिका वडा नम्बर 9 का वडाध्यक्ष हरसिंह डाँगाले जानकारी दिनुभयो। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 2 मा रहेको जुत्ताको गोदाममा आगलागी भएको एक घण्टापछि नियन्त्रणमा आएको छ। आज मुख्य बजारमा रहेको सेन्चुरी बैंक छेउमा रहेको सरस्वती र गणेश लक्ष्मी इन्टरप्राइजेसमा आगलागी भएको हो। गणेश लक्ष्मी इन्टरप्राइजेसको माथिल्लो तलामा 81 दिउँसो करिब 4:15 बजे भएको आगलागीबाट करिब 80 लाख बराबरको सामग्री क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलले 45 मिनटपछि आगो निभाएको हो। आगलागीको कारण भने अझै पनि खुलेको छैन। प्रहरीका अनुसार विद्युतीय तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। यद्यपि आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै आउन बाँकी रहेको कैलालीका प्रहरी न्याय उपरीक्षक हरि ओलीले जानकारी दिनुभयो। अब के राष्ट्रिय खबर। प्रधान न्यायाधीश ओम प्रकाश मिश्रले कुनै पनि बाह्य शक्ति, आन्तरिक शक्ति, प्रलोभन र आश्वासनले अदालतको कामलाई प्रभावित गर्न नसक्ने बताउनु भएको छ। सत्ता र सरकार बदलिए पनि न्याय क्षेत्र प्रभावित हुन नसक्ने उहाँको बुझाइ रहेको छ। प्रधान न्यायाधीश मिश्रले अदालतले गरेका आदेशहरू सरकारले कार्यान्वयन नगरेको गुनासो समेत गर्नुभयो। अदालतले गरेको आदेश र फैसलाको 20% पनि सरकारले कार्यान्वयन नगरेको उहाँको जिकिर रहेको थियो। 15% मुद्दा मात्र अदालतसम्म आउने भन्दै प्रधान न्यायाधीश मिश्रले समाजमा भएका 85% मुद्दा अदालतसम्म ल्याउन मानव अधिकार कर्मी र समाजका अगुवाहरूले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। गरिबी, अज्ञानता तथा विभिन्न कारणले नागरिकहरू न्याय नपाएरै बसेको भन्दै अन्यायमा परेका नागरिकहरूलाई अदालतसम्म ल्याउन र न्याय दिलाउनु सबैको दायित्व भएको बताउनुभयो। उहाँले जिल्ला र उच्च अदालतहरूले समय सीमाभित्र मुद्दाहरू फर्चुट गर्ने गरे पनि न्यायाधीशहरूको अभावमा सर्वोच्च अदालतमा मात्र मुद्दाहरूको चाप यथावत रहेको पनि बताउनुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाई बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उहाँले सरकारलाई अब जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव समेत दिनुभयो। उहाँले काङ्ग्रेसको विधान अनुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने समेत बताउनुभयो। उहाँले काङ्ग्रेसभित्र कुनै गुट उपगुट नरहेको पनि दावी गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक जारी छ। नेकपा अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एकलाखले वार्ताका कारण बैठक बस्न ढिलाइ भएको थियो। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक झण्डै 2 घण्टा ढिलो भएर सुरु भएको हो। सरकारको काम कारवाही, सरकारको आलोचना गर्नेमाथि सत्तामा रहेका शीर्ष नेताद्वारा दुष्प्रचार आदिका विषयमा हिजो केन्द्रीय सचिवालय बैठकमा चर्को आलोचना भएको थियो। सोही कारण नेताहरूबीचको सम्बन्ध असहज हुन सक्ने देखिएपछि बिहान 11:30 बजे अध्यक्ष द्वय ओली र प्रचण्ड एक्लै वार्तामा बसेका थिए। करिब 1 घण्टा एक्लै वार्ता गर्ने र निर्धारित समयमै बैठक सुरु गर्ने भनिए पनि नेता द्वयको बैठक 4 घण्टाभन्दा लामो भएपछि बैठक बस्न ढिलाइ भएको थियो। आजको बैठक हिजोकै बैठकको निरन्तरता हो। हिजो बसेको बैठक पनि 4 घण्टाभन्दा बढी समय चलेको थियो। अब एउटा खेलकुदको खबर। पोखरामा यसै साताबाट आयोजना हुने पोखरा प्रिमियम लिग पिपिएल टी20 क्रिकेट प्रतियोगिताका लागि एक्सपर्ट धनगढी ब्लुजले 2 विदेशी खेलाडी अनुबन्ध गरेको छ। पोखरा रङ्गशालामा कार्तिक 10 गतेबाट सुरु हुने प्रतियोगिताको नियम अनुसार धनगढीले विदेशी कोटामा इङ्ल्यान्ड र पाकिस्तानका खेलाडी भित्र्याएको हो। धनगढीले इङ्ल्यान्डका ड्यान लरेन्स र पाकिस्तानका उमेद आसिफलाई अनुबन्ध गरेको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरेले जानकारी दिनुभयो। लरेन्स अन्डर-19 विश्वकप टोलीमा रहिसकेका इङ्ग्लिस ब्याट्सम्यान हुन्। 21 वर्षीय लरेन्स एक्सेस काउन्ट्री क्रिकेट क्लबबाट खेल्ने गर्दछन्। उनले पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन्। यस्तै पाकिस्तानका बोलर आसिफ पहिलो श्रेणीको क्रिकेट खेलिसकेका खेलाडी हुन्। पाकिस्तानको ए टिममा रहेका 34 वर्षीय आसिफ पेशवार जाल्मीबाट क्रिकेट खेल्ने गर्दछन्। क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगितामा धनगढीले पहिलो खेल काठमाडौँ रोयल्ससँग कार्तिक 11 गते खेल्नेछ। प्रतियोगिता कार्तिक 20 गतेसम्म सञ्चालन हुनेछ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम प्रदेशमा 3 महिनाको अवधिमा सवारी दुर्घटनामा परि 25 जनाको ज्यान गयो। निर्मला हत्याकाण्डमा प्रहरी निरीक्षक भट्टलाई फसाउन खोजिएको परिवारको भनाई। कोइरालीमा किसानले उत्पादन गरेको धानको मूल्य व्यापारीले तोक्दै किसान मारमा। दार्चुला अझै पनि भारतीय विद्युतको भरमा। कुनै पनि शक्तिले अदालतको कामलाई प्रभावित गर्न नसक्ने प्रधान न्यायाधीशको भनाई। द्वितीय बहुमतको सरकार निरर्थक बन्न नहुने नेता निधिको टिप्पणी। र कैलालीको एक्सपर्ट धनगढी ग्रुपले 2 विदेशी खेलाडीलाई अनुबन्ध गर्यो। हस् त अहिले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।